यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। उपचारका लागि अस्पतालमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्यका सम्बन्धमा सम्बद्ध निकायका पदाधिकारीसँग प्रधानमन्त्रीद्वारा छलफल। बंगलादेश विद्युत निर्यातका लागि नेपाल, भारत र बंगलादेश बीच त्रिपक्षीय सम्झौताको चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी। नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पेश भएका विभिन्न 11 प्रस्तावमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी। र इजरायल गाजा युद्ध विराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिनुभएको छ। स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई बिना लाइन र झन्झट सहज रूपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोध्नु भएको हो। प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गर्नुभयो। अस्पतालमा कार्यालय समयमा जाँच नगरेर बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो। बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुहुँदै उहाँले स्वास्थ्य बीमालाई व्यावहारिक र कार्यान्वयन योग्य बनाउन आग्रह गर्नुभयो। छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, मुख्य सचिव, सम्बन्धित सचिवहरू लगायत सहभागी हुनुहुन्थ्यो। विश्व आदिवासी दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसैबीच नेपाल आदिवासी जनजाति महासंघ नेफिनले संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर भन्ने नारासहित विश्व आदिवासी दिवस मनाएको छ। दिवसकै अवसरमा नेपालका आदिवासी जनजाति समुदायहरूले आज नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोकभाकामा बनेका गीत, सांस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय वेशभूषा सहित काठमाण्डुको मध्यभाग भ्रिकुटी मण्डपको प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म परिक्रमा गरिएको छ। 30 विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाश मानसिंहले विधिसम्मत ढंगले संविधान संशोधनको प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको छ। उहाँले संविधान संशोधन बहुमत को बलमा नभएर विधि प्रक्रियाबाट हुने र आदिवासी जनजातिको अधिकारलाई सम्बोधन गरिने स्पष्ट पार्नुभयो। उप प्रधानमन्त्री सिंहले समाजमा उठेका सवाल र असन्तुष्टिको सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न लागिएको बताउनुभयो। कार्यक्रममा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जलवायु परिवर्तन र ठूला विकासका परियोजनाका कारण आदिवासीहरू आफ्नो स्थानबाट विस्थापित हुन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। विश्व आदिवासी दिवसको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले आदिवासी जनजातिहरूको अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री पाण्डेले हिमाल, पहाड र तराईको छुट्टै विविधता रहेको र त्यसभित्रको सांस्कृतिक विविधताले जीवन र दर्शन बोक्ने गरेको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आर्थिक विकास र समृद्धिका लागि प्राकृतिक स्रोतहरूको सदुपयोगमा जोड़ दिनुपर्ने बताउनु भएको छ। सामुदायिक वन दिवस 2081 अवसरमा नेकपा एमालेको केन्द्रीय वन तथा वातावरण विभागले आज काठमाण्डुमा गरेको कार्यक्रममा महासचिव पोखरेलले रोजगारीका नयाँ अवसरहरू सृजना गर्ने गरी वन तथा अन्य प्राकृतिक स्रोतहरूको व्यवस्थापन र संरक्षण गर्न सके नेपालले छिट्टै आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही मोदीले पछिल्लो समय बढ़दै गएको काठजन्य सामग्रीको आयातलाई प्रतिस्थापन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो। रक्षा मन्त्री मानवीर राईले वन जंगल जोगाउन नसके मानव अस्तित्वमाथि नै संकट आउन सक्ने उल्लेख गर्नुहुँदै वातावरण संरक्षणका लागि नेपाल सरकारले रैथाने प्रजातिका वनस्पतिहरूको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। पूर्व वन मन्त्री एवं नेपाली कंग्रेसका नेता शंकर भण्डारीले नेपाल पक्ष राष्ट्र रहेका वन तथा प्राकृतिक स्रोतको प्रयोग सम्बन्धी कतिपय अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा नेपालको अवस्था र आवश्यकता प्रतिकूलका प्रावधानहरू रहेका कारण वन क्षेत्रबाट नेपालले उचित लाभ लिन नसकेको उल्लेख गर्नुहुँदै त्यस्ता प्रावधानहरूलाई राष्ट्रिय हित अनुकूल हुने गरी परिमार्जन गर्न पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपालले आम श्रोताहरूको विश्वास जित्दै भरपर्दो संचार माध्यमको रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताउनु भएको छ। रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराको आज निरीक्षणका क्रममा मन्त्री गुरूङले रेडियो नेपाललाई आवश्यक जनशक्ति स्रोत तथा नीतिगत व्यवस्थाका लागि मन्त्रालय तयार रहेको बताउनुभयो। हालसम्म पनि रेडियो नेपाल पुरानै ऐनबाट सञ्चालन भएकाले अबका दिनमा नयाँ नीति बनाई सोही अनुसार सञ्चालन गरिने मन्त्री गुरूङले बताउनुभयो। त्यस अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले प्रसारण कार्यालयको भौतिक तथा प्रसारण अवस्था लगायत विभिन्न विषयमा मन्त्री गुरूङलाई जानकारी गराउनु भएको थियो। यसैगरी आज कास्कीको पोखरा स्थित राष्ट्रिय समाचार समिति रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षणका क्रममा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारको वृत्ति विकासमा पनि मन्त्रालयको सधैँ सहयोग रहने बताउनुभयो। मन्त्री गुरूङले राक्षसको संस्थागत सुदृढीकरणमा मन्त्रालयको तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताउनु भएको छ। भेरी अस्पतालमा नवनिर्मित इण्डोर भवन र एमआरआई सेवाको आज उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले बिरामीलाई बिना लाइन र झन्झट सहज रूपमा उपचार सेवा दिने प्रबन्ध कसरी गर्न सकिन्छ भनेर सरकार लागि परेको बताउनुभयो। उहाँले सरकारी अस्पतालहरूमा भएको क्षमतालाई प्रयोग गरेर प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। आजै नेपाली कंग्रेस बाँकेले पार्टी कार्यालय नेपालगंजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पौडेलले सबैलाई समेट्ने गरी स्वास्थ्य बीमा कार्यक्रमको दायरा फराकिलो बनाउने काम भइरहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि केही नयाँ कामहरू गर्ने तयारी भइरहेको जानकारी दिँदै छिट्टै ती कार्यक्रमहरू घोषणा गरिने समेत बताउनुभयो। आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि मन्त्री पौडेलले जानकारी दिनुभयो। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज परम्परा अनुसार घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा अर्चना गरेर मनाइएको छ। आज बिहानै गुरू पुरोहितहरूले यजमानका घर घरमा पुगेर मूलद्वारमा नागको प्रतिमा अंकित तस्विर टाँसेर पूजा अर्चना गरेका छन्। यसरी नागको तस्विर टाँस्दा वर्षभरि घरमा नाग सर्प र बिच्छी लगायत जीवले दुःख नदिने अग्नि मेघ र चट्याङको भयबाट पनि बस्न सकिने धार्मिक विश्वास रहेको छ। नाग पञ्चमीका अवसरमा आज काठमाडौँका नागपोखरी र टौदह भक्तपुरको सिद्ध पोखरी लगायत देशका नागदह कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजा आजा गर्न भक्तजनको घुइचो लागेको थियो। यसैगरी तराई मधेसका जिल्लामा नाग पञ्चमी पर्वलाई गुडिया पर्वका रूपमा मनाइएको छ। आजको दिन यसैगरी गाउँघर टोल समुदायमा युवा युवती गीत संगीत गाएर झूला झुल्ने प्रचलन रहेको नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको आजको बैठकले बंगलादेशमा केही हप्तादेखि विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले नजिकबाट निहालिरहेको भन्दै नेपाली कंग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेपाली कंग्रेसले बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको र बंगलादेशी नागरिकको चाहना अनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनैतिक संक्रमण अन्त्य हुने विश्वास लिएको नेपाली कंग्रेसले जनाएको छ। साथै बैठकले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख महम्मद युनुसलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यस्तै बंगलादेशमा भएको विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेष गरी हिन्दू बुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न र धार्मिक अल्पसंख्यक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै शान्तिपूर्ण वातावरण सृजना गर्न सफल हुने विश्वास समेत नेपाली कंग्रेसले लिएको विज्ञप्तिमा जनाइएको छ। बैठकमा पेश भएका विभिन्न 11 प्रस्तावमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको नेपाली कंग्रेसले जनाएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको अर्को बैठक साउन 27 गते आइतबार बिहान 11 पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्नेछ। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 170 जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। काठमाडौँ उपत्यकामा 3, कोशी प्रदेशमा 25, मधेस प्रदेशमा 6, बागमती प्रदेशमा 31, गण्डकी प्रदेशमा 54, लुम्बिनी प्रदेशमा 33, कर्णाली प्रदेशमा 8 र सुदूरपश्चिम प्रदेशमा 10 गरी जम्मा 170 जनाको मृत्यु भएको हो। यस्तै विपदमा परि हालसम्म 203 घाइते भएका छन्। काठमाडौँ उपत्यकामा 11, कोशी प्रदेशमा 37, मधेस प्रदेशमा 10, बागमती प्रदेशमा 19, गण्डकी प्रदेशमा 46, लुम्बिनी प्रदेशमा 13, कर्णाली प्रदेशमा 53 र सुदूरपश्चिम प्रदेशमा 14 घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसै गरी बाढ़ी पहिरोमा परि कोशी प्रदेशमा 2, बागमती प्रदेशमा 41, गण्डकी प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 1, कर्णाली प्रदेशमा 1 र सुदूरपश्चिम प्रदेशमा 1 गरी 48 बेपत्ता भएका छन्। सांसदहरूले जनसंख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिने गरी विद्यालय शिक्षा विधेयक 2080 संशोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले आवश्यकता नै नभएको ठाउँमा विद्यालय खोल्न नहुनेमा जोड़ दिनुभयो। सांसदहरूले समान शिक्षाका लागि अपाङ्गता भएका विद्यार्थीका लागि राज्यले छुट्टै लगानी गर्नुपर्ने, विशेष गरी सामुदायिक विद्यालयको गुणस्तर स्तरोन्नति गर्ने गरी विधेयक ल्याउनु पर्ने माग गर्दै आएका छन्। यसैगरी विद्यालय स्तरमा मातृभाषा अध्ययनका लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन गर्नुपर्ने, विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिमा संलग्न हुन नपाउने, विद्यालयमा प्राध्यापक, उपप्राध्यापक नियुक्ति, संचालक समिति वा अन्य कुनै पनि नियुक्तिमा राजनीतिकरण गर्न नहुने विधेयकमाथि संशोधन राख्नुहुने सांसदहरूले माग गर्नुभएको छ। नेपालका बाल सुधार गृहहरूलाई सुधार गृहकै रूपमा विकास गर्नुपर्ने सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा नेपालका बाल सुधार गृह र कारागारहरूको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले बाल सुधार गृहहरूलाई ऐन अनुसार सुधार गृहका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको हो। सांसदहरूले तत्कालीन रूपमा बाल सुधार गृह र कारागारहरूमा स्वास्थ्य उपचारको व्यवस्था, खानेपानी र सरसफाई को ध्यान दिनु आवश्यक रहेको भन्दै दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रभावकारी भौतिक संरचनाको निर्माण हुनु आवश्यक रहेको औल्याउनुभयो। सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाले यही साउन 27 गते अपराह्न 2 प्रदेशसभाको 5 अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश सरकार मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम प्रदेश प्रमुख मियाले आज प्रदेशसभाको 5 अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ। सरकारले 2 अघि मात्रै प्रदेशसभाको चालू 4 अधिवेशन अन्त्य गरेर बिहिबार राजस्व संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहिबार नै प्रमाणीकरण भइसकेको छ। सेवाग्राहीलाई सहज र कम समयमै सेवा उपलब्ध गराउन रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले एकीकृत सेवा प्रवाह शुरू गरेको छ। एकीकृत सेवा शुरू भएसँगै काम छिटो छरितो र सहज भएको सेवाग्राहीले बताएका छन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
कार्यालयमा स्वचालित अनलाइन प्रणाली मार्फत काम थालेको रुकुम पश्चिमको चौरजारी नगरपालिकाले स्मार्ट स्थानीय सरकारको अनुभूति दिन थालेको हो। जस अन्तर्गत नगरपालिकामा पुग्ने सेवाग्राहीलाई शुरूआतमा सोधपूछ कक्षमा सहजकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। त्यसै गरी अन्य कामका लागि पुगेका सेवाग्राहीहरू पनि एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुग्दछन्। केन्द्रमा पुगेपछि कार्यालय स्वचालित प्रणाली मार्फत सेवाको प्रकृति अनुसार दर्ता गरिन्छ। फाइल दर्ता भएपछि केन्द्रका कर्मचारीहरूले नै फाइलको वर्गीकरण गर्दै सम्बन्धित शाखालाई काम सम्पन्न गर्नका लागि समय निर्धारण गर्दछन्। कार्यालयमा रहेका हरेक शाखाले आफ्नो शाखाका लागि आएको कामबारे सिस्टम मार्फत नै जानकारी पाउँछन्। त्यही अनुसार शाखाहरूले तोकिएको समयमा काम सम्पन्न गर्दछन्। नागरिकलाई जति सक्दो छिटो र सरल तरिकाबाट सेवा प्रवाह गर्न यस्तो सेवा प्रणाली शुरू गरेको चौरजारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल बताउनुहुन्छ।
सेवाग्राही मैत्री सेवा प्रदान गर्नको लागि सञ्चालनमा ल्याएका अहिले नेपाल सरकारको नीति तथा कार्यक्रम र प्रदेश सरकार जिल्लाको नीति तथा कार्यक्रमले सेवा प्रभावलाई एकीकृत गर्ने, टोकन प्रणाली लागू गराउने र सेवाग्राही प्रतिको जवाबदेता र उत्तरदायित्वलाई परिवर्तन गर्ने भन्ने पनि छ। त्योभन्दा अगाडि नै पनि हामीले यसलाई चाहिँ एकीकृत सेवा प्रभाव सञ्चालन गर्ने गरी यो काम थालेका थियौँ।
एकीकृत सेवा शुरू भएपछि सेवाग्राहीले सहज रूपमा सेवा पाउन थालेका छन्। सेवा लिनका लागि कार्यालयका हरेक कोठामा धाउनु पर्ने र घण्टौंसम्म लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको सेवाग्राहीहरू बताउँछन्।
आठाबाटले छिटो सेवा लिने अवस्था हुन्थ्यो, तर यो सिस्टममा गइसकेपछि यति राम्रो भएको छ कि सबैले समान रूपमा छिटो छरितो सेवा पाउने अवस्था छ। यो त एकदम राम्रो काम,
नगरपालिकाका कर्मचारीद्वारा नै फाइल तोक लगाउनेदेखि लिएर सबै काम उहाँहरूले गरिदिनु भयो, मलाई त्यति टाइम पनि लागेन।
टोकन अनुसार काम भइहाल्छ, एकदमै राम्रो छ। आजभोलि चाहिँ पहिलेको भन्दा भिडभाड पनि हुँदैन।
एकीकृत अनलाइन सेवा प्रभावका लागि कर्णाली प्रदेश सरकारले UNDP नेपालको सहकार्यमा पहिलो नमुना चरणमा रुकुम पश्चिमको चौरजारी नगरपालिकासँगै प्रदेशका 5 पालिका छनौट गरेको छ। एकीकृत सेवा प्रभावपछि सेवाग्राहीलाई सहजता भएको छ भने कर्मचारीहरूलाई पनि सेवाग्राही प्रति उत्तरदायी र जवाबदेही बनाएको छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगस्त 15 गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जनाएको छ। ती देशहरूले संयुक्त वक्तव्य जारी गर्दै युद्धरत पक्षहरूलाई अगस्त 15 दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन्। नोभेम्बरमा एक हप्ता लामो युद्धविरामपछि मध्यस्थकर्ताहरूले युद्ध अन्त्य र शान्ति स्थापनाका लागि दोस्रो युद्धविरामको प्रयास गरिरहेका थिए। मध्यस्थकर्ताहरूले सम्झौता ढाँचा प्रस्तुत गरिसकेको जनाउँदै कार्यान्वयनका लागि सहमतिको विवरण सहित निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरेका छन्। नेतन्याहुको कार्यालयले इजरायलले अगस्त 15 सम्झौता कार्यान्वयनको विवरण तयार गर्न तोकिएको स्थानमा वार्ता टोली पठाउने जनाएको छ। गाजामा बन्दी बनाइएकाहरूको रिहाई र सहायता विवरण वितरण लगायतका विषयमा चरणबद्ध रूपमा छलफल गर्ने विषयमा युद्ध विराम सम्झौता केन्द्रित हुनेछ। गत अक्टोबर 7 हमास विद्रोही समूहले इजरायल सीमा प्रवेश गरी करिब 1200 ज्यान लिएपछि शुरू भएको युद्धमा अहिलेसम्म करिब 40,000 प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने 92,000 मानिस घाइते भएका छन्। जापानमा सम्भावित महाभूकम्पको पूर्व तयारी गर्नुपर्ने भूगर्भविदले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किसिदाले आज मध्य एसियाको भ्रमण रद्द गर्नुभएको छ। जापानको दक्षिणी क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्पका कारण हिजो 8 घाइते भएपछि जापानको मौसम विज्ञान निकायले हिजो परामर्श जारी गरेको हो। किसिदाले आजदेखि कजाकिस्तान, उज्बेकिस्तान र मंगोलियाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो। उहाँले क्षेत्रीय शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्रीको हैसियतमा संकट व्यवस्थापनको सर्वोच्च जिम्मेवारी भएकाले कम्तीमा एक हप्ता जापानमा नै रहने निर्णय उहाँले लिनुभएको हो। किसिदाले सन् 2011 गएको 9 म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानको मौसम पूर्वानुमान निकायले तयार पारेको नयाँ प्रणाली अन्तर्गत पहिलो परामर्श जारी गरेपछि जनता निकै चिन्तित भएको हुन सक्ने र यस्तो अवस्थामा विदेश जानु राम्रो नहुने निष्कर्षमा पुगेको बताउनु भएको छ। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
8 अघि 34.61 अर्ब रूपियाँ संचित घाटामा रहेको नेपाल विद्युत प्राधिकरण अहिले 47.41 अर्ब रूपियाँ संचित नाफामा पुगेको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कुल सम्पत्ति 8 अघि 2.11 अर्ब रूपियाँ रहेकोमा हाल 6.32 अर्ब रूपियाँ बराबर पुगेको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरे बापतको बिलको सम्पूर्ण प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताउनुभयो। डेडिकेटेड र ट्रंक लाइन उपयोग गरे बापतको बिलमा कुनै चलखेल नभएको दावी गर्दै सम्पूर्ण प्रमाणहरू सुरक्षित रहेको बताउनुभयो। घिसिङले गत आर्थिक वर्षमा 1.94 अर्ब युनिट विद्युत निर्यात गरी 17.07 अर्ब रूपियाँ आमदानी गरेको जानकारी दिनुभयो। नेपालको स्वच्छ हरित ऊर्जा छिटै बंगलादेश निर्यात हुन लागेको जानकारी दिँदै घिसिङले त्यसका लागि आवश्यक गृह कार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरू बीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताउनुभयो। घिसिङले 3 अघि 89.7% रहेको विद्युतको चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा
प्रणालीको चुहावट करिब 12.73% झारिएको पनि पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो। भारत भ्रमणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेश स्थित विशाखापट्टनम बन्दरगाहको शुक्रबार अनुगमन गर्नुभएको छ। उहाँले अनुगमनका क्रममा त्यहाँका आधिकारिक व्यक्ति र सिपिङ कम्पनीहरूसँग समेत अन्तर्क्रिया गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा मन्त्री भण्डारीले आयात तथा निर्यातकर्तासँग नेपालमा आयात हुने वस्तु तथा सेवा र निर्यातका विविध पक्षका बारेमा छलफल गर्नुभएको थियो। मन्त्री भण्डारीले आयात तथा निर्यातमा नेपाल सरकारका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भारत सरकारसँग पनि आवश्यक सहयोगका लागि पहल गर्ने उल्लेख गर्नुभयो। मनाङका किसान विकासे स्याउ खेतीतर्फ आकर्षित भएसँगै अधिकांश किसानले स्याउ खेती गर्न थालेका छन्। पछिल्लो समय परम्परागत स्याउ खेती छोडेर व्यावसायिक र विकासे प्रजातिको स्याउ खेतीलाई अगाल्ने किसान जिल्लामा बढ्दै गएका छन्। नासो गाउँपालिका 8 ताचैका सोल बहादुर गुरुङले उत्पादन बढ़ी हुने र बजार माग पनि बढ़ी भएकोले विकासे स्याउ खेतीतर्फ लागेको जानकारी दिनुभयो। उत्पादन वृद्धि र स्याउको बजार माग राम्रो हुँदा अहिले त्यहाँका अधिकांश किसानले विकासे स्याउ खेती गरिरहेको एग्रो मनाङका संस्थापक पालदिन छोपाङ गुरुङले जानकारी दिनुभयो। विदेशबाट बिरुवा ल्याएर जिल्लामा विकासे स्याउ खेती शुरू गरिएको कारण विकासे प्रजातिको स्याउ खेती विस्तार भएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 1500 वृद्धि भएको छ। बिहिबार प्रति तोला 146,500 रुपियाँमा कारोबार भएको छाप भएको सुन शुक्रबार 148,100 रुपियाँमा कारोबार भएको छ। यसै गरी शुक्रबार चाँदीको मूल्य तोलामा 40 रुपियाँले बढेर 1730 रुपियाँमा कारोबार भएको छ।
अब खेल समाचार अझै बमबाट।
एएफसी च्यालेन्ज लीग प्लेअफका लागि तयारी अन्तिम चरणमा पुगेको ए डिभिजन क्लब चर्चवाइज युनाइटेडले जनाएको छ। क्लबले साउन 29 गते दशरथ रंगशालामा काठमाडौँमा भूटानको पारो एएफसीसँग खेल्दैछ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताको तयारी राम्रो भएको बताउनुभयो। क्लबले 3 विदेशी सहित 23 जना खेलाड़ी अनुबन्धन गरेको छ। टोलीको कप्तानी अनन्त तामाङले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी एरिक विष्टले पाएका छन्। विभागीय टोली एपीएफ क्लबले ललित स्मृति एन्फा यू 18 लीगमा विजयी भएको छ। सातो बाटो स्थित एन्फा मैदानमा शुक्रबार सम्पन्न खेलमा चर्च बोइज युनाइटेडलाई एपीएफले 2-1 गोलले पराजित गरेको हो। एपीएफको जितमा अमन मुक्तान र पवन पाखिमले गोल गरे। यता चर्च बोइजका शिशिर एस मालीले गरेको गोल सान्तोना बन्यो। जितसँगै एपीएफले 8 खेलबाट तेस्रो जितसँगै 10 अङ्क जोडेको छ। यता पराजित चर्च बोइजको समान खेलबाट 13 अङ्क छ। त्रिभुवन आर्मी क्लबले भारतमा जारी डुरान्डा कप अन्तर्गत समूह चरणको दोस्रो पराजय बेहोरेको छ। समूह एफमा रहेको आर्मी सम्पन्न आफ्नो दोस्रो खेलमा एएफसी गोवासँग 2-1 गोलले पराजित भएको हो। आर्मीले यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली सिलोङ लाङजुङसँग 1-0 हार बेहोरेको थियो। खेलको पहिलो मिनटमै गोल बेहोरेको आर्मी निकै दबाव खेप्नु परेको थियो। 50 मिनटमा आर्मी 2-0 पछि पर्यो। तर खेलको 66 मिनटमा आर्मीका लागि बसन्तले गोल गरेपछि आर्मीले खेलमा फर्किने संकेत गरेको थियो। लगातार दोस्रो हारसँगै आर्मीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि समाप्त भएको छ। आर्मीले समूचरणको अन्तिम खेलमा 13 अगस्तमा घरेलु टोली रङदाजित युनाइटेड एएफसीसँग खेल्नेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 3.8 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.8, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 16.7 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.6, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 21.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.2, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 21.7 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 35.2, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 4.2 मिलिमिटर। अन्तिम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। उपचारका लागि अस्पतालमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्यका सम्बन्धमा सम्बद्ध निकायका पदाधिकारीसँग प्रधानमन्त्रीद्वारा छलफल। बंगलादेश विद्युत निर्यातका लागि नेपाल भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौताको चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी। नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पेश भएका विभिन्न 11 प्रस्तावमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी र इजरायल गाजा युद्ध विराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। राति 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।